turn on my record. Okay. उहाँले भन्नुहुन्छ आज बिहानको अभिवादन दाजुभाइ दिदीबहिनीहरू.
Very happy to be with you again and to share God's word.
अनि तपाईँहरूसँग हुन पाउँदा आज बिहान खुसी छौँ परमेश्वरको वचन पाड्ने मौकाको लागि पनि.
I hope you are as blessed as myself in studying God's word.
अनि म जस्तै जुन परमेश्वरको वचन अध्ययन गर्ने मौका पाएको छु त्यसले धेरै आशिष पाएको छु अनि तपाईँहरू पनि सबै आशिषित हुनुहुन्छ भन्ने आशा गरेको छु.
So these studies in Matthew have reminded me again of some of the very important things about being a Christian.
अनि यो अध्ययनले चाहिँ क्रिश्चियनको हिसाबले हामीले कसरी जिउनुपर्छ भन्ने कुरा धेरै सिक्ने मौका दिइराखेको छ.
And learning these things and hearing Jesus' words again has been a great blessing for me.
अनि यी कुराहरू सिक्दा र येशु प्रभुको वचन फेरि अध्ययन गर्दा मैले धेरै आशिष पाएको छु.
So last week we spoke about how Jesus came to fulfill all the promises and anticipation that of the Old Testament.
अनि गएको हप्ता हामीले छलफल गरेका थियौँ कि येशु प्रभुले कसरी पुरानो नियमका वचनहरूलाई पुरा गर्नुभयो त्यसको बारेमा सम्पूर्ण कुरा प्रष्ट पार्नुभयो.
He fulfilled the Old Testament in two ways.
अनि उहाँले चाहिँ पुरानो नियमलाई दुई प्रकारले पुरा गर्नुभयो.
First way, his life and ministry brought about the fulfillment of all the hope and promises that is spoken of in the Old Testament.
अनि पहिलो चाहिँ उहाँले पुरानो नियममा जुन कुरो उहाँको जीवनमा को बारेमा भविष्यवाणी भएको थियो उहाँले गर्नुपर्ने सम्पूर्ण कुरा पुरा गर्नुभयो.
Second, his teachings fulfilled the true purpose of the law.
अनि दोस्रो पोइन्ट चाहिँ उहाँको शिक्षाले चाहिँ व्यवस्था के को लागि दिएको छ त्यसको पूर्ण उद्देश्यहरूलाई चाहिँ उहाँले प्रष्ट पार्नुभयो.
Jesus gave six examples in this passage on how to be obedient to God that would truly fulfill the law.
अनि यस्तो प्रभुले चाहिँ परमेश्वरको वचन पुरा हुने गरी कसरी हामी जिउन सक्छौँ आज्ञाकारी जीवन भन्ने छवटा पोइन्टहरू दिनुभएको छ.
In our last lesson, in verses 21 to 26, we discussed the first example on the topic of reconciliation.
अनि हाम्रो गएको मा 21-26 पदहरूमा मत्ती 5 अध्यायबाट अनि रिकन्सिलिएसन कसरी मान्छेसँग मिलाप राख्ने सम्बन्धमा आउने भन्ने कुराको बारेमा चाहिँ हामी सिकेका थियौँ.
So if we have anger against our brother or sister, we should seek to be reconciled as our first priority.
अनि हाम्रो दाजुभाइ दिदीबहिनीहरूसँग हाम्रो कुनै पनि हामीले हामी क्रोधित भएका छौँ रिसाएका छौँ भनेदेखि चाहिँ त्यो सम्बन्धलाई रिकन्साइल गर्ने चाहिँ हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ.
Reconciliation is not easy, but that is what God's desire is for us to be reconciled.
अनि वास्तवमा यो सम्बन्धमा आउने फेरि मिलाप गर्ने सजिलो कुरा छैन तर परमेश्वरको चाहना चाहिँ हामी सबै नै मिलापमा रहौँ भन्ने हो.
So this week we continue with the other examples.
अनि यो हप्ता चाहिँ हामीले अरू उदाहरणहरू हेर्नेछौँ.
So the next example, which is the second example, is on the topic of adultery.
अनि दोस्रो उदाहरण चाहिँ व्यभिचारको बारेमा हामी छलफल गर्नेछौँ.
So let us read verses 27 through 30.
अनि हामी अहिले चाहिँ 27-देखि 30 पदहरू पढ्नेछौँ. मत्ती 5 अध्यायको 27-देखि 30 पदहरूमा हामी पढ्नेछौँ. तिमीहरूले यसो भनेको सुनेका छौ तैँले व्यभिचार नगर. मत्ती 5:28 चाहिँ तर म तिमीहरूलाई भन्दछु जसले कोही स्त्रीलाई काम बासनाको इच्छाले हेर्दछ त्यसले अघिबाटै आफ्नो हृदयमा त्यसमा व्यभिचार गरिसकेको हुन्छ. 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिस, तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ।
So Jesus introduces this topic with the words, "You have heard."
अनि यहाँनिर यो खण्डलाई चाहिँ उहाँले यो विषयलाई सुरु गर्नुहुन्छ, तिमीहरूले सुनेका छौ भने भन्नेबाट।
So now it is clear in the Old Testament law that adultery is strictly forbidden.
अनि वास्तवमा पुरानो नियमको व्यवस्थामा पनि हामीले प्रष्ट देख्दछौ कि व्यभिचार चाहिँ पूर्ण रूपमा बन्देज गरिएको छ।
So this is found in passages such as Exodus chapter 20 verse 14 and Deuteronomy chapter 5 verse 18.
अनि यो चाहिँ प्रस्थानको
Okay, Exodus 20:14 and Deuteronomy 5:18.
अनि हामीले पुरानो नियममा देख्छौ, तपाईँले सुन्नुभयो,
Exodus 20 verse 14
प्रस्थान 20:14
and Deuteronomy chapter 5 verse 18.
अनि व्यवस्था 5:18.
Sorry, I'm too fast.
Yeah, I need to write because my thing's not working properly, so I'm trying to fix in the meantime.
Okay, so when it comes to verses, I will slow down.
Yeah, please, you can go ahead.
Okay, all right. So what is adultery? Adultery is any form of sexual activity outside of marriage.
अनि व्यभिचार चाहिँ के हो भन्दाखेरि, व्यभिचार चाहिँ आफ्नो विवाहमा आफ्नो पति र पत्नीको बिचमा जुन कुरा हुन्छ त्यो कुरा चाहिँ विवाहमा पति पत्नीको बिचमा नगरेर बाहिरी रूपमा अरूसँग कुनै पनि कुरा गर्नु चाहिँ व्यभिचार हो।
Now, as in the previous example of murder, the Jews only thought and practiced the outward observance of the command.
अनि हामीले पहिला यो पहिलो व्यवस्थामा हामीले पहिलो उदाहरणमा हेरेका थियौँ भन्ने कुराको मतलब चाहिँ वास्तवमै मान्छेलाई गएर हत्या नगर्नु भन्ने कुरासँग मात्रै सम्बन्ध राखेका थियो उनीहरूले।
And the command was, of course, you shall not commit adultery.
अनि वास्तवमा त्यो आज्ञा चाहिँ के थियो भनेदेखि तिमीले चाहिँ व्यभिचार नगर्नु, यहाँनिर व्यभिचार नगर्नु भन्ने आज्ञा छ।
So the Jews thought that as long as they do not sleep with another man or woman outside of marriage, they have fully kept this commandment and they are faithful to God.
अनि यहुदीहरूले चाहिँ विचार गरे, जबसम्म बाहिरको अरू केटीहरूसँग सम्बन्ध नगरेपछि उनीहरू चाहिँ त्यो आज्ञा पालन गरिरहेका छन्, उनीहरू विश्वासयोग्य छन्, उनीहरूले व्यभिचार गरेका छैनन्, किनभने साँच्ची नै कोही केटीसँग कुनै बाहिरको मान्छेसँग गएर त्यो शारीरिक सम्बन्ध कसैले राखेको छैन, त्यो सोच उनीहरूको थियो।
Now, Jesus takes this law to the next level.
अनि तर येशु प्रभुले यो व्यवस्थालाई चाहिँ, यो नियमलाई चाहिँ दोस्रो दोस्रो स्तरमा, दोस्रो स्ट्यान्डर्डमा पुर्याउनुहुन्छ।
He takes it to the next higher level of what God intended for his people.
अनि वास्तवमा यो व्यभिचार नगर्नु भन्ने जुन आज्ञा छ त्यसलाई चाहिँ परमेश्वरको साँचो चाहना चाहिँ के हो भन्ने त्यो दोस्रो स्तरमा यहाँ चाहिँ येशु प्रभुले पुर्याउनुहुन्छ।
So he says to the Jews and also to us that even to lust after another person is the same as committing adultery in the heart.
अनि त्यसैले उहाँले चाहिँ के भन्नुहुन्छ यो व्यभिचार नगर्ने सम्बन्धी कुरालाई भन्दाखेरि, वास्तवमा गएर मान्छेसँग शारीरिक सम्बन्धै राख्नु मात्रै व्यभिचार होइन, तर त्यो व्यक्तिको बारेमा, अर्को व्यक्तिको बारेमा मनमा त्यसको सोच गर्नु पनि व्यभिचार हो, त्यो कुरा उहाँले भन्नुहुन्छ।
So Jesus uses this example of adultery to teach the disciples two important principles.
अनि त्यसैले येशु प्रभुले यो आज्ञा सम्बन्धी दुईटा महत्त्वपूर्ण सिद्धान्तहरू सिकाउनु भएको छ.
So the first principle is that sin begins in the mind, in our thought life.
अनि पहिलो सिद्धान्त चाहिँ के हो भनेदेखि यो पाप चाहिँ हाम्रो हाम्रो दिमागमा सुरु हुन्छ, विचारमा सुरु हुन्छ.
Now, because our human mind is corrupted by sin, Satan is able to place immoral thoughts in our minds.
किनभनेदेखि हाम्रो मानव शरीर चाहिँ पापद्वारा दूषित छ, त्यस कारणले त्यो दूषित कुरा चाहिँ हाम्रो दिमागबाट सुरु हुन्छ.
So when we entertain those immoral thoughts in our minds, we let them grow in our minds, then the thoughts will begin to control us.
जब हामीले हाम्रो दिमागमा त्यस्तो नराम्रो सोचहरू आउन दियौँ भनेदेखि त्यो त्यो विचार चाहिँ ले चाहिँ हामीलाई अधीन गर्न थाल्दछ.
And controlling us, then Satan causes us to stumble and sin.
अनि जब जब त्यो विचारले हामीलाई अधीन गर्न थाल्दछ, शैतानले चाहिँ हामीलाई पापमा फसाउन थाल्दछ.
However, on the other hand, by the power of the Spirit who lives in us, we can and we should resolve not to entertain those wicked thoughts.
तर अर्को तरिकामा चाहिँ हामी जो परमेश्वरको शक्तिमा हामीले हाम्रो विचारहरूलाई अधीनमा राख्न सक्छौँ र हामीले ती ती विचारहरूद्वारा हामी चल्न जरुरी छैन, त्यसलाई हामी कन्ट्रोल गर्न सक्छौँ.
We must learn to stop those thoughts when they begin in the mind and not to entertain them.
त्यस कारणले हामीले नयाँ जीवनमा जिउँदाखेरि, क्रिस्चियन जीवनमा जिउँदाखेरि त्यस्तो खालको कुनै कुरा देखेर मनमा त्यो सोच्ने कुराहरूलाई चाहिँ हामीले त्यो सोच्न मौका दिनु हुँदैन, त्यो सोच्ने कुरा गर्नु हुँदैन. त्यो नगर्नको लागि हामीलाई परमेश्वरले सहायता गर्नुहुन्छ ताकि हामी त्यो खराब कुरातिर हामी फस्दैनौँ.
We must resist the devil and his temptations.
त्यस कारणले हामीले त्यो शैतानले पनि त्यसद्वारा परीक्षा गर्ने हुनाले त्यो शैतानलाई चाहिँ हामीले विरोध गर्नुपर्छ अनि त्यो परीक्षाबाट हामी बस्नुपर्छ.
The Apostle James tells us about the victory in store for us when we resist the devil.
अनि वास्तवमा याकुबले भनेका छन् जब हामी शैतानको विरोध गर्छौँ हामी विजय हासिल गर्छौँ.
Now, it says in James chapter 4, verse 7, resist the devil and he will flee from you.
याकुब 4:7 भनिएको छ शैतानको विरोध गर अनि त्यो चाहिँ त्यसबाट भाग्नेछ.
So that was the first principle. The second principle is this.
त्यो चाहिँ पहिलो सिद्धान्त हो शैतानको विरोध गर्ने कुरा. अनि दोस्रो सिद्धान्त पनि छ, त्यो चाहिँ यो हो.
So the second principle is true obedience to God is not simply a matter of outward observance of a command.
अनि त्यो दोस्रो सिद्धान्त चाहिँ यसको सम्बन्धमा के हो भने परमेश्वरको आज्ञालाई साँचो प्रकारले पालन गर्ने कुरा चाहिँ त्यो आज्ञा चाहिँ बाहिरी देखावटी रूपमा बाहिरी रूपमा नगर्नु मात्रै होइन.
True obedience is an inward matter of the heart.
त्यसैले साँचो आज्ञा पालन गर्ने कुरा चाहिँ हृदयमा भित्र अन्तस्करणमा पनि त्यसलाई पालन गर्ने कुरासँग सम्बन्ध छ.
For example, even though we have not stolen anything physically, but in our hearts, if we are thinking of how we can steal it, we have already committed that sin in our hearts.
अनि उदाहरणको लागि हुनसक्छ कुनै कुराहरू हामीले साँच्चै चोरेका छैनौँ, तर त्यो कुरा चोर्ने बारेमा भित्र मनमा हामीले सोच्यौँ यसरी गर्ने उसरी गर्ने भनेर विचार गर्यौँ भने हामीले त्यो चोर्ने कामको पाप गरिसकेका हुन्छौँ.
So God looks at the heart, not just the outward actions.
त्यसैले यहाँ बुझ्दछौँ हामीले कि परमेश्वरले चाहिँ हाम्रो बाहिरी के क्रियाकलापसम्म मात्रै होइन कि हाम्रो हृदयमा हेर्नुहुन्छ. वास्तवमा हृदयको कुरा चाहिँ परमेश्वर हेर्नुहुन्छ.
So the inside of a person must be clean, not just the outside.
त्यसैले हामीले बुझ्नु पर्छ कि मानिसको भित्री हृदय भित्री जीवन शुद्ध हुनुपर्छ, बाहिरी स्वभाव के गरेको काम मात्रै होइन।
Matthew chapter 15 verse 18 says this.
अनि मत्ती 15को 18मा यो कुरा भनिएको छ।
It says, but the things that come out of the mouth come from the heart, and these things make the man unclean.
अनि यहाँ यस्तो लेखेको छ मत्ती 15को 18मा, तर जुन कुराहरू मुखबाट बाहिर आउँछन् ती हृदयबाट निस्किन्छन् र तिनैले मानिसलाई अशुद्ध तुलाउँछन्।
So Jesus is teaching that is in this new way of living in God's kingdom, it is the heart that matters, not just the actions.
त्यसैले यहाँनिर यसु प्रभुले सिकाउँदै हुनुहुन्छ कि परमेश्वरको राज्यमा नयाँ तरिकाले जो उहाँको तरिकाले जिउने कुरा हुन्छ त्यो चाहिँ हाम्रो क्रियाकलाप मात्रै होइन, हाम्रो हृदयले चाहिँ गर्नुपर्ने हुन्छ।
So God desires his people to have clean hearts.
अनि परमेश्वर वास्तवमा चाहनुहुन्छ कि उहाँका जनहरूको हृदय शुद्ध होस्।
The psalmist says in Psalm chapter 51, verse 10, create in me a pure heart, O God.
अनि वास्तवमा भजन संग्रह लेख्ने दाउदले यहाँनिर भजन संग्रह 51:10 लेखेका छन्, हे परमेश्वर ममा शुद्ध हृदय सृजनुहोस् र म भित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।
And again, he says in Psalm 139, verses 23 and 24. Can Pastor Silas please read that?
अनि दाउदले यहाँनिर भजन संग्रह 139:23-24 पनि फेरि भन्दछन्, हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरा चिन्ताहरूलाई जान्नुहोस्, हेर्नुहोस् ममा कुनै खराब चाल छ कि र मलाई अन्त अनन्तको मार्गमा डोर्याइ दिनुहोस्।
So therefore, true obedience to God from the heart is the key. I'm sorry. Obedience to God from the heart is the key to Christian living.
This currently
It is far more important than outward
actions. एक्शन हामीले गर्छौँ त्यो भन्दा महत्त्वपूर्ण छ।
Now in 1 Corinthians chapter 3 verse 16 we know that God has given to every believer his Holy Spirit to live in us.
अनि वास्तवमा पहिलो कोरिन्थी 3:16 हामीलाई थाहा हुन्छ कि परमेश्वरले हामीलाई उहाँले भनेको जस्तै गरी जिउनलाई पवित्र आत्मा दिनुभएको छ।
When we pray to his Spirit who lives in us, He will help us towards this path of having an obedient heart to God.
अनि जब हामीले उहाँसँग प्रार्थना गर्दछौँ कि हामीलाई हृदयदेखिको आज्ञा पालनको जीवन जिउने भनेर, अनि उहाँको आत्मा जो हामीमा बस्नुहुन्छ रहनुहुन्छ त्यो आत्माको शक्तिमा हामीलाई उहाँको आज्ञा हाम्रो हृदयदेखि नै पालन गरेर शुद्ध जीवन जिउनलाई सहायता गर्नुहुन्छ।
So this is a very important point to know and to understand.
अनि वास्तवमा हामीले बुझ्नु र जान्नु यो एकदमै यो विषयमा बुझ्नु र जान्नु चाहिँ यो यो कुरा चाहिँ महत्त्वपूर्ण छ।
Obedience to God from the heart is the key to all Christian living and service to God.
अनि वास्तवमा हृदयदेखि नै परमेश्वरको आज्ञा पालन गर्नु र हृदयदेखि नै परमेश्वरलाई पछ्याउने कुरा चाहिँ सबै क्रिश्चियन सेवाका सबै कुराहरूको लागि चाहिँ महत्त्वपूर्ण कुरा हो।
So outward actions are important, but they don't count.
बाहिरी हामीले सबै कुराबाट बचेको कुरा चाहिँ महत्त्वपूर्ण छ, त्यसले पुग्दैन, त्यसले केही अर्थ लाग्दैन।
So outward action is something like even going to church is an outward action.
अनि वास्तवमा बाहिरी काम भनेको चाहिँ एक्सन भनेको चाहिँ जस्तो मण्डली जानु त्यो पनि बाहिरी काम भयो, मण्डलीसम्म गएर सहभागी हुनु।
So even if you go to church but your heart is not seeking after God, if you are not believing and trusting in Him, it has no meaning.
अनि तपाईँ हुन्छ त्यस्तो मान्छे हुनसक्छ जो मण्डली जान्छ, रेगुलर सधैँ बस्छ, सबै कुरा गर्छ, तर उसको भित्री हृदयले परमेश्वरलाई खोज्या छैन, भित्री हृदयले परमेश्वरलाई पछ्या छैन, परमेश्वरको भरोसा गरेका छैन, केही काम लाग्दैन।
So we ask ourselves, how can we help ourselves so we can be obedient to God from our hearts?
त्यस कारणले हामी आफैलाई हामीले सोध्नुपर्छ कि परमेश्वरको पाल आज्ञा हामीले कसरी पालन गर्ने, जसले गर्दाखेरि चाहिँ हामी हृदयदेखिकै आज्ञा पालनमा जिउन सक्छौँ।
And so Jesus is going to speak about this.
अनि यसु प्रभुले चाहिँ यसको बारेमा बोल्नु भएको छ, भन्नुभएको छ।
So one important principle action that Jesus presents to his disciples is to remove anything we know that would cause us and to stumble and sin against God.
अनि एउटा महत्त्वपूर्ण उदाहरण उहाँले दिनुहुन्छ, हाम्रो जीवनमा भएका त्यस्ता कुराहरू जसले हामीलाई परमेश्वरको विरुद्धमा पाप गर्न पुर्याउँछ भने त्यो कुरा जतिसुकै कष्ट लागे पनि त्यसलाई फाल्नुपर्छ, त्यसलाई निकाल्नुपर्छ भनेर उहाँले उदाहरण दिनुहुन्छ।
Now in verses 29 and 30, Jesus used two extreme metaphors to explain the importance of removing those things in our lives that would cause us to sin.
अनि वास्तवमा मत्ती 5:29-30 एउटा उदाहरण दिनुभएको छ, एउटा चित्रण दिनुभएको छ, जुन चाहिँ उहाँले यहाँ दिनुभएको उदाहरण अनुसार त्यो त्यो पाप गर्न लगाउँछ भने त्यो निकाल्नु पर्ने कुरा जुन छ यहाँ एकदमै कठिन कुरा हुन्छ, आफ्नो आँखा निकाल्ने, हात काट्ने यो कुरा, तर उहाँले यस्तो खालको उदाहरण दिनुहुन्छ ताकि हामी परमेश्वरको आज्ञा अनुसार जिउन सकौँ।
So the first metaphor is plucking out the eye, and the second metaphor is cutting off a limb.
अनि यहाँनिर पहिलो चित्रण चाहिँ के छ भनेदेखि आँखा निकाल्ने कुरा छ, दोस्रो चित्रण चाहिँ के छ भने हातै काटेर फाल्ने कुरा छ।
So if the eye is causing us to sin or the limb is causing us to sin, it is better to remove them.
अनि वास्तवमा मान्छेको आँखाले नै पाप गर्न लगाउँछ परमेश्वरको विरुद्धमा, अथवा हातले पाप गर्न लगाउँछ परमेश्वरको विरुद्धमा भने त्यो त्यसलाई नै फाल्नुपर्छ भनेर यहाँनिर भनिएको छ।
Now I have to say that these two pictures are just metaphors.
अनि म तपाईँलाई भन्न चाहन्छु यी दुईटा चित्रणहरू चाहिँ एउटा उदाहरण दिएको कुरा हो।
Jesus is not asking his disciples to literally pluck out the eye or cut out their hands.
अनि वास्तवमा यहाँ यसु प्रभुले उहाँका चेलाहरूलाई साँच्ची नै आँखा निकालेर फाल्नु अथवा हात काटेर फाल्नु त्यो भन्नुभएको होइन।
His main point is this.
उहाँको यहाँनिर मुख्य भन्न खोज्नु भएको कुरा चाहिँ यो हो,
Jesus is asking them to be willing to remove even their most loved possession if that possession causes them to sin against God.
अनि यहाँनिर उहाँले भन्नु खोजेको कुरा चाहिँ के छ भनेदेखि हाम्रो जीवनमा हामीलाई साह्रै मनपर्ने विभिन्न किसिमका कुराहरू हुन सक्छन्, तर त्यो कुराहरू जो हामीलाई साह्रै नै मनपर्छ, महत्त्वपूर्ण छ हाम्रो लागि, तर त्यसले हामीलाई पापमा डोर्याउँछ, परमेश्वरको विरुद्धमा पाप गर्न लगाउँछ भने त्यो कुरो चाहिँ जस्तो सुकै मनपर्ने भयो भने हामीले त्यसलाई चाहिँ इन्कार गर्नुपर्ने हुन्छ, त्याग्नुपर्ने हुन्छ, त्यो भन्न खोजेको।
The reason is clear
अनि
for this.
त्यसको कारण चाहिँ महत्त्वपूर्ण छ यो कारणले,
It is better to give up that treasured possession rather than keep it and allow it to cause us to continually sin and separate us from God.
अनि हुनसक्छ त्यो चाहिँ एकदमै हामीलाई मनपर्ने, काम लाग्ने, त्यो एकदमै हाम्रो राम्रो कुरा, तर त्यसले परमेश्वरको विरुद्धमा पाप गर्न लगाउँछ भने बरु त्यसलाई त्याग्नु चाहिँ परमेश्वरको विरुद्धमा पाप गर्नुभन्दा कता कता खराब कुरा हो। परमेश्वरको विरुद्धमा, परमेश्वरको निम्ति सही प्रकारले जिउनको लागि त्यसलाई चाहिँ त्याग्न तयार हुनुपर्छ।
So what possession is there that you or I have that is worth losing our relationship with God?
अनि वास्तवमा तपाईँ र मेरो जीवनमा के कुराहरू छन् जसले गर्दाखेरि तपाईँ र म परमेश्वरको इच्छा अनुसार उहाँको सम्बन्धमा सही प्रकारले जिउनलाई त्यसले बाधा गरिराखेको हुन्छ।
What is worth in exchange for our eternal life?
अनि वास्तवमा तपाईँ र मैले जो अनन्त जीवन पाउने कुरा चाहिँ गुम छ, जुन चाहिँ कुरा हाम्रो जीवनमा छ भनेदेखि त्यो के हुन्छ, त्यति अनन्त जीवन भन्दा पनि हामीलाई बहुमूल्य लागिराखेको कुरा के होला
So the answer, of course, is that nothing is worth it.
अनि वास्तवमा त्यसको उत्तर के हो त भन्दाखेरि चाहिँ अनन्त जीवन बराबरी दाज नमिल्ने वास्तवमा हामीले हाम्रो जीवनमा केही कुरा छैन
So Jesus admonishes his followers.
त्यस कारणले यहाँ येशु प्रभुले चाहिँ आफ्नो चेलाहरूलाई यसरी शिक्षा दिनुहुन्छ
This thing, whatever it is, if it constantly tempts us and causes us to sin against God, then let it go. It's not worth it.
अनि त्यस कारणले उहाँले चेलाहरूलाई भन्नुहुन्छ यी कुराहरू तिमीलाई अति नै मन परेको कुराहरू हुन सक्छ तर यी कुराहरूले तिमीलाई पाप गर्न लगाउँछ भनेदेखि चाहिँ यो तिम्रो जीवनमा राखिराख्नु कुनै मूल्य छैन अर्थ छैन यसलाई त्याग्नु जरुरी छ
Now, each one of us should examine our lives and consider if there is anything that would cause us or is causing us to sin against God.
अनि हामी हरेकले नै वास्तवमा यो विषयमा जो प्रभुले भन्नुभएको छ कि कुनै कुरा छ जसले चाहिँ परमेश्वरको विरुद्धमा पाप गर्न लगाइराखेको छ अथवा त्यसले चाहिँ हामीलाई जहिले पनि परीक्षामा पारिराखेको छ जसले चाहिँ हाम्रो हृदयदेखिको आज्ञा पालन गर्ने कुरामा समस्या दिइराखेको छ भने त्यो कुरा हामीले जाँचेर पत्ता लगाएर त्यसलाई त्याग्नुपर्छ
We can pray and the Holy Spirit who lives in us will show us what these things may be.
अनि तपाईँहरू मेरो जीवनमा वास्तवमा त्यो के कुरा छ भनेर हामीलाई थाहा नहुन सक्छ त्यसैले हामी प्रार्थना गर्न सक्छौँ अनि पवित्र आत्माले हामीलाई त्यो कुराहरू देखाउन सक्नुहुन्छ
Now, if it is an adulterous relationship with another person, then we must confess that and we must repent of it and we must terminate that relationship.
अनि कतिजना मान्छेको अर्को व्यक्तिसँग व्यभिचार सम्बन्धी सम्बन्ध होला होइन त्यस्तो कुरा हो भनेदेखि चाहिँ हामीले तुरन्त पश्चाताप गरेर परमेश्वरको अगाडि त्यो कुरो पुरै त्यस हामीले
Now, if it is a group of friends in whose company we often fall into sin, then we must separate ourselves from this group of friends or from this group of people.
अनि कतिचोटि यस्ता समूहहरू यस्ता झुन्डहरू यस्ता मानिसहरू यस्तो हाम्रै आफ्नै मान्छेहरू हुनसक्छ त्यस्तो कुराहरू उनीहरूसँग सम्बन्धले गर्दाखेरि उनीहरूसँग उठबसले गर्दाखेरि हामीलाई परमेश्वरको विरुद्धमा पाप गर्न निरन्तर लगाइराखेको छ अनि हामीले त्यो सम्बन्धलाई नै बरु तोड्न तयार हुनुपर्छ ताकि हामी परमेश्वरमा सही हुन सकौँ
Now, if it's an item of great desire for you and you know that it causes you to sin against God, then you must remove that item from your life.
अनि तपाईँको जीवनमा यस्ता वस्तुहरू हुन सक्छन् यस्ता कुराहरू चिजहरू हुनसक्छ जुन कुराले चाहिँ तपाईँलाई निरन्तर परमेश्वरको विरुद्धमा पाप गर्न लगाइरहेको छ निरन्तर परमेश्वरको अगाडि परमेश्वरसँग हिँड्न उहाँको सम्बन्धमा बाधा दिइरहेको छ ती कुराहरू ती चिजहरू पनि तपाईँले हटाउनु पर्ने हुन्छ
So whatever is a cause for us to stumble and sin, we can ask God for his help to remove it from our lives.
अनि त्यसैले हाम्रो जीवनमा कुनै पनि कुराहरू जसले चाहिँ परमेश्वरको विरुद्धमा पाप गर्न लगाउँछ त्यो कुराहरू चाहिँ हामीले प्रार्थना गरेर परमेश्वरको सहायताबाट ती कुराहरू हाम्रो जीवनबाट हामीले हटाउनै पर्छ
This requires us to be determined and resolved to steer away from sin.
अनि यी कुरा हामी पापबाट अलग हुनलाई चाहिँ यो कुरा हामीले गर्नै पर्छ ताकि हामी यस कुराको समाधान गर्नै पर्छ भनेर हामीलाई देखाएको छ
We must be willing and desirous to live a life that is pleasing to God.
अनि त्यसकारणले हामीले चाहिँ जहिले पनि हाम्रो जीवन हामीले जिउने कुरा चाहिँ परमेश्वरलाई प्रसन्न तुलाउने गरी जिउने कुरामा चाहिँ हामी निरन्तर चाहना त्यही कुरामा हामी सधैँ कोसिस गर्नुपर्छ
So when we travel this path, resolute and determined to please God, we will find great joy and peace that comes only from God.
अनि यदि हामीले चाहिँ यो प्रकारले सबै कुरालाई चाहिँ परमेश्वरको र आफ्नो बिचमा आउनु नदिएर त्यागेर हामी परमेश्वरमा पछ्याउँछौँ भने हामीले परमेश्वरबाट ठुलो आशिष पाउँदछौँ आनन्द पाउँदछौँ
We will be greatly rewarded and our families and children will also be greatly rewarded.
अनि हामीहरूले प्रशस्त इनाम पाउनेछौँ आशिष पाउनेछौँ हाम्रो परिवारहरू मण्डलीले पनि आशिष पाउनेछ यदि हामी यो प्रकारले परमेश्वरको इच्छा अनुसार सम्पूर्ण कुरा परमेश्वरको हातमा सुम्पेर जिउँछौँ भने
Now let us read the next two verses, 31 and 32.
अनि अर्को दुईटा पदहरू मत्ती 5:31-32 हामी पढ्नेछौँ। यसो पनि भनिएको छ कि जसले आफ्नी पत्नीलाई त्याग गर्छ त्यसले तिनलाई त्यागपत्र लेखिदियोस्। 32 तर म तिमीहरूलाई भन्दछु जसले आफ्नी पत्नीलाई व्यभिचारको कारण बाहेक अरू कारणले त्याग गर्ला त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला त्यसले व्यभिचार गर्नेछ।
So in the third example, Jesus speaks in regard to divorce.
अनि वास्तवमा यहाँ तेस्रो उदाहरण येशू प्रभुले दिनुहुन्छ, त्यहाँ चाहिँ यो चाहिँ पारपाचुके अथवा छोडपत्र सम्बन्धी डिभोर्स सम्बन्धी कुराको उदाहरण दिनुभएको छ।
So the Jews have been taught that they, especially the men, can divorce their wives even for the smallest reasons.
अनि यहुदीहरूले के विचार गर्थे अरे भनेदेखि उनीहरूले आफ्नो श्रीमतीहरूलाई चाहिँ सानो कारणको लागि पनि त्याग दिन सक्थे अरे, डिभोर्स गर्न सक्थे अरे।
Now this is based on a misunderstanding of the Old Testament, as particularly Deuteronomy chapter 24.
अनि वास्तवमा यो यहुदीहरूको सोच चाहिँ पुरानो नियम विशेष गरी यो व्यवस्थाको पुस्तक 24 चाहिँ गलत प्रकारले बुझ्नु, त्यसलाई राम्रोसँग नबुझ्नु कारणले उनीहरूले यस्तो सोच्न पुगे।
Now the Jewish teachers made up their own rules and regulations.
अनि वास्तवमा यो अनि यो छोडपत्र सम्बन्धी चाहिँ यहुदी धर्मगुरु शिक्षकहरूले चाहिँ के गरे रे, उनीहरूको आफ्नै खालको सिद्धान्त बनाएर मानिसहरूलाई त्यो चाहिँ सिकाउन थाले।
So they prescribe that men can easily divorce their wives by simply giving them a certificate of divorce.
अनि उनीहरूले के विचार गरे भनेदेखि मानिसले चाहिँ स्वास्नी मान्छेलाई चाहिँ केवल एउटा डिभोर्सको सर्टिफिकेट सही गरेर दिने अनि डिभोर्स भइहाल्यो, त्यति सजिलो माथि।
So Jesus essentially says to them, no, no, no.
तर त्यस्तो खालको मानिसहरूलाई येशु प्रभुले यहाँ प्रष्ट भन्दै हुनुहुन्छ कि त्यो कदापि गर्नु हुँदैन।
That is a bad misinterpretation of God's laws.
अनि त्यो चाहिँ परमेश्वरको व्यवस्थाको गलत प्रकारले अर्थ लगाउनु हो।
Because even in the Old Testament, God never intended for his people to divorce.
किनभनेदेखि पुरानो नियममा पनि हामीले देख्दछौँ परमेश्वरले कहिल्यै चाहनु भएन कि उहाँका जनहरूले आफ्नो पति पत्नीको बिचमा डिभोर्स गरोस्।
Now in Malachi chapter 2:16, for example, God has already said clearly to his people, I hate divorce.
वास्तवमा मलाकी 2:16 परमेश्वरले उहाँका जनहरूलाई प्रष्ट भनिसक्नु भएको छ कि उहाँले चाहिँ यो पारपाचुके छोडपत्रलाई चाहिँ घृणा गर्नुहुन्छ।
It was never God's intention for married couples to divorce.
अनि वास्तवमा विवाह गरेका बन्धनमा आएका पति र पत्नीहरूले छोडपत्र गर्ने कुरा परमेश्वरको योजनामा कहिल्यै थिएन।
We see this in Jesus' teachings again in Matthew chapter 19:6, where Jesus says, "Therefore, what God has put together, let no man separate."
अनि यो कुरा चाहिँ हामीले प्रष्ट रूपमा देख्छौँ, के अरे मत्ती 19:6 देख्दछौँ कि परमेश्वरले सँग एक ठाउँमा जोडेकाहरूलाई कसैले पनि नछुटाओस् भनेर त्यहाँ भनिएको छ।
Jesus therefore invalidated the Jewish teachings of divorce.
अनि यहुदीहरूले जुन प्रकारले छोडपत्रको बारेमा शिक्षा दिइराखेका थिए, व्यवहार गरि त्यो कार्यक्रम गरिराखेका थिए, येशू प्रभुले ती सबै कुरालाई रद्द गरिदिनु भयो।
So when we take into account Matthew chapter 19 verse 9, Jesus is clear. Go ahead.
जब हामीले मत्ती 19:9 कुराहरूलाई विचार गर्यौँ येशू प्रभुले यो छोडपत्रको बारेमा दिनुभएको शिक्षामा,
Jesus is clearly teaching them that in such a casual divorce arrangement, both the man and the woman are free when they remarry.
अनि वास्तवमा मत्ती 19:9 चाहिँ उदाहरण दिनुभएको छ, यहुदीले जुन प्रकारले सजिलै कुनै नै सानो कारणले पनि छोडपत्र गर्ने चलन जो गरिराखेको छ त्यो गर्दाखेरि चाहिँ दुइटै व्यक्ति पति पनि पत्नीले पनि व्यभिचार गर्ने काम गर्छ।
Not just the woman, but the man and the woman are both committing adultery when they remarry.
अनि उनीहरूले फेरि बे गर्दाखेरि चाहिँ उनीहरू व्यभिचारी हुन्छन्, पति पनि पत्नी पनि यस्तो खालको बिना कारण उनीहरूले छोडपत्र गर्छन् भने.
So in this way, Jesus invalidated and he disallowed this kind of casual divorce.
त्यस कारणले यसरी येशु प्रभुले यो सानो कारणले पनि छोडपत्र गर्ने कुरालाई रद्द गरिदिनु भयो, त्यो कुरालाई गलत साबित गरिदिनु भयो.
So what do we learn from this?
अनि यी कुराहरूबाट हामीले के सिक्छौँ त?
We learn that God intended marriage to be a lifelong union.
अनि हामीले यो कुरा सिक्दछौँ कि विवाह जो परमेश्वरको योजनामा छ त्यो चाहिँ एकचोटि विवाहको सम्बन्धमा आइसकेपछि पत्नीको बीचमा चाहिँ जीवनभरिको त्यो
So husbands and wives must learn to live and work together and not seek divorce.
अनि पति र पत्नीले एकअर्कालाई सँगसँगै मिलेर आफ्नो जीवनभरि जिउने तर कहिल्यै पनि छोडपत्र पछुके नगर्ने, यो कुरा चाहिँ परमेश्वरको शिक्षा, वचनको शिक्षा.
So what are the roles for the husband and the roles for the wives?
त्यसैले यहाँनिर अब हामी विचार गर्न सक्छौँ कि पतिको भूमिका के हुन्छ र पत्नीको भूमिका के हुन्छ.
A clear explanation is given in Ephesians chapter 5, verse 21 to 33.
अनि वास्तवमा यो विषयमा पति र पत्नीको बिचमा के सम्बन्ध, के भूमिका, के जिम्मेवारीहरू हुन्छ भन्ने कुरा एफिसी 5:21-33 चाहिँ यसको बारेमा दिएको छ.
I've taught this Ephesians passage in the past.
अनि वास्तवमा गएको समयमा हामीले एफिसीको पत्रबाट सिकेका छौँ यो कुरा.
Please refer to it if you would like to learn more about the role of husbands and wives.
अनि यदि पति र पत्नीको बीचको बारेमा कस्तो खालको एकअर्काको जिम्मेवारी र भूमिका छ भनेर सिक्न चाहनुहुन्छ भने त्यो कुरा चाहिँ तपाईँ हेर्नुहोस्, मैले यसलाई राखिदिन्छु तपाईँको निम्ति.
Now in verse 32, Jesus may have allowed divorce on the basis of marital unfaithfulness.
अनि वास्तवमा यहाँनिर मत्ती 5:32 हामी देख्छौँ येशु प्रभुले जब पति र पत्नीको बिचमा विश्वासघात हुन्छ, एकअर्काले गलत गर्छन् भनेदेखि चाहिँ उनीहरूले चाहिँ पश्चाताप के अरे छोडपत्र गर्ने कुरा चाहिँ येशु प्रभुले चाहिँ अनुमति दिनुभएको कुरा हामी देख्दछौँ.
When a man or woman becomes unfaithful to their spouse and goes and sleeps with another person, that unfaithfulness breaks the marriage bond with their spouse.
अनि यदि कोही पति अथवा पत्नीले विवाह आफ्नो विवाह बाहेक अरू कुनै पुरुष तथा स्त्रीसँग सुत्छ भनेदेखि उनीहरूको विवाहमा गरेको प्रतिज्ञालाई उनीहरूले तोड्दछन्, उनीहरूले गलत गर्दछन्.
Now, in this case, it may be appropriate for the spouse who is wrong to seek divorce.
अनि वास्तवमा यो अवस्थामा यो जुन चाहिँ पतिले अथवा पत्नीले त्यस्तो खालको गलत सम्बन्ध अरूसँग राख्यो भने अनि उसले चाहिँ त्यस्तो व्यक्तिबाट छोडपत्र माग्नु चाहिँ सही कुरा हुनसक्छ.
However, what are the proper actions to take for the spouse in such a situation is beyond the scope of our discussion here.
अनि त्यस्तो अवस्थामा पति अथवा पत्नीले के गर्ने भन्ने कुराको बारेमा छलफल गर्न चाहिँ हाम्रो हामीलाई आज यसको लागि चाहिँ हाम्रो
So please speak to your pastor if you need additional counsel in this matter.
अनि यस्तो खालको विषयमा अरू कुराहरू चाहिन्छ भने आफ्नो पास्टरहरूसँग छलफल गर्नु राम्रो हुन्छ.
So let's continue by reading verses 33 to 37.
अनि अब चाहिँ हामी मत्ती 5:33-37 पढ्नेछौँ. फेरि तिमीहरूले सुनेका छौ कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो तैँले झुटो शपथ नखा तर परमप्रभुको निम्ति गरिएको शपथ तैँले पुरा गर. 34 तर म तिमीहरूलाई भन्दछु शपथ खाँदै नखाओ, स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो. अनि 35 न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो न त जेरुसलेमको किनकि त्यो महाराजाको सहर हो आफ्नो शिरको शपथ नखाऊ किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ 37 पद तिमीहरूले भनेको वचन चाहिँ हो भने हो होइन भने होइन मात्र होस् यी भन्दा बढी चाहिँ दुष्टताबाट आउँछ
So in these verses, Jesus taught them about keeping
oaths.
This is the fourth example of Jesus on how to be obedient to God and truly fulfill the law.
चौथो उदाहरण यहाँ उहाँले दिनुहुन्छ कि कसरी हामी हृदयदेखिको आज्ञा पालन आज्ञाकारी हुन्छौँ र यसरी चाहिँ परमेश्वरको व्यवस्था हाम्रो जीवनमा पुरा भएको हुन्छ
सो व्हाट आर ओथ्स
अनि वास्तवमा यो प्रतिज्ञा गर्ने भनेको मतलब चाहिँ के हो
ओथ्स आर लेट्स सी ओथ्स वर भेरी Solemn promises that people made using God's name as a guarantee of their personal word.
अनि हामी यो प्रतिज्ञा गर्ने गर्छौँ एकले अर्का प्रति विवाहमा त्यो गर्ने गर्छौँ त्यो भनेको चाहिँ परमेश्वरको अगाडि चाहिँ त्यो भनेको कुरा चाहिँ पुरा गर्छु भनेर चाहिँ निश्चयता दिने कुरा हो
So the Jews were well aware of the command not to misuse God's name.
अनि वास्तवमा यहुदीहरूले चाहिँ परमेश्वरको नामलाई चाहिँ गलत प्रकारले प्रयोग गर्नु हुँदैन भन्ने कुरा जान्दथे
For example, in Exodus chapter 20, verse 7, God says, You must not misuse the name of the Lord your God.
अनि उदाहरणको लागि प्रस्थान 20 7 भनिन्छ परमेश्वरको नाम व्यर्थै मान नलिनु
So in trying not to misuse God's name, the Jews had developed a habit of making oaths using different substitutes in place of God's name.
अनि वास्तवमा यो वचनलाई यताउता गर्नलाई चाहिँ यहुदीहरूले चाहिँ परमेश्वरको नामको सट्टा चाहिँ अर्को कुनै नामलाई प्रयोग गर्ने चलन ल्याउँथे
So, for example, they would swear by heaven or earth.
अनि उदाहरणको लागि उनीहरूले स्वर्गको नाउँमा कि पृथ्वीको नाउँमा भनेर चाहिँ उनीहरूले चाहिँ कसम खान्थे
Or they would swear in the name of Jerusalem.
कि उनीहरूले चाहिँ जेरुसलेमको जेरुसलेमको नाउँमा चाहिँ उनीहरूले कसम खान्थे
So sometimes they would even swear by their own head when making a solemn promise.
अनि त्यस्तो खालको प्रतिज्ञा गर्दाखेरि कतिचोटि कतिहरूले चाहिँ आफ्नै टाउको को नाउँमा चाहिँ उनीहरूले कसम खान्थे
So Jesus told them they should not even swear at all.
अनि तर यहाँ येशु प्रभुले चाहिँ उनीहरूलाई सिकाउनुहुन्छ तिमीहरूले कसमै नखाऊ
If they were serious about something and wanted to make a promise, then let their yes be yes and their no be no.
तर उनीहरू अनि यहाँनिर कि उनीहरू चाहिँ उनीहरू भनेको कुरामा चाहिँ एकदमै गम्भीर छन् र साँचो त्यसलाई पुरा गर्न चाहन्छन् भनेदेखि चाहिँ उनीहरूले होलाई चाहिँ हो होइनलाई चाहिँ होइन त्यति
They should not
गर्दा
need to
पुग्छ
use God's name or anything to back up their promise.
अनि उनीहरूले आफ्नो कसमलाई आफ्नो प्रतिज्ञालाई पुरा गर्न कसैको नाम परमेश्वरको नाम केही प्रयोग गर्नु जरुरी छैन
Jesus was teaching them that their words must be reliable. They must mean whatever they say.
अनि येशु प्रभुले वास्तवमा त्यहाँ चेलाहरूलाई सिकाउँदै हुनुहुन्छ कि उनीहरूले जे जे भन्छ त्यो चाहिँ भरपर्दो कुरा हुनु पर्यो उनीहरूले भनेको कुरा सही हुनु पर्यो जे भन्छन् त्यही उनीहरूले
This
गर्ने
is true
हुनु पर्यो
for Jews as well as for Christians.
अनि वास्तवमा यहुदीहरूको लागि होस् या क्रिस्चियनहरूको लागि हामीले जे कुराको कसम कसम मतलब जे कुरा हामीले भन्छौँ त्यो वास्तवमा सत्य हुनुपर्छ गर्ने कुरा मात्रै भन्नुपर्छ
We must be truthful when we speak.
जब हामीले बोल्दछौँ हामीले सत्य बोल्नुपर्छ हामीले जे कुरा गर्छौँ त्यही मात्रै बोल्नुपर्छ
We must think before we speak and we
हामीले
mean what we
बोल्नुभन्दा
say.
पहिला विचार गर्नुपर्छ
And we must mean what we say.
हामीले जे कुरा भन्छौँ त्यही कुराको महत्व हुनुपर्छ।
If we make a simple promise, then we must have every intention to keep that promise.
अनि यदि हामीले साधारण एउटा प्रतिज्ञा गर्यो भने त्यो प्रतिज्ञा पुरा गर्नलाई हामीलाई थाहा हुनुपर्छ र त्यसलाई पुरा गर्नुपर्छ।
So this is the way and the character of those who belong to God's kingdom.
अनि वास्तवमा परमेश्वरको राज्यमा भएका मानिसहरूको लागि चाहिँ यो चाहिँ एउटा उनीहरूको यस्तो खालको चरित्र हुनुपर्छ अथवा यो तरिकाले उनीहरूले जिउनुपर्छ।
Our words must be truthful and reliable.
अनि हाम्रो हामीले भनेका वचनहरू हामीले बोलेका कुराहरू चाहिँ सत्य र भरपर्दो हुनुपर्छ।
If we say that we will do something, then we must do it because we said it.
हामीले केही कुरा गर्छौँ भनेर भन्यौँ भनेदेखि चाहिँ हामीले गर्नै पर्छ किनभने हामीले गर्छौँ भनेर भनेका छौँ।
Now, living in a sinful world, there is a great temptation to speak lies and to make false promises.
अनि वास्तवमा यो पापी संसारमा बस्दाखेरि अनि कतिचोटि झुटा मान्छेलाई प्रतिज्ञा गर्ने र कतिचोटि झुटा कुराहरू गर्ने कुराहरू सजिलै आउन सक्छ।
Oftentimes we can profit materially by telling lies or making promises we have no intention to keep.
अनि कतिचोटि हामीले झुटा बोलेर अथवा हामीले त्यो पुरा चाहिँ गर्दैनौँ होला तर अहिले चाहिँ कसम खाइदिन्छौँ अहिले चाहिँ गर्छौँ भनेर भनिदिन्छौँ त्यसो गर्दा मान्छेलाई रुपियाँ पैसा फाइदा हुने सब पनि हुनसक्छ।
Now, this is not God's way. In fact, it is the opposite.
अनि वास्तवमा यो चाहिँ परमेश्वरको तरिका होइन वास्तवमा यो चाहिँ परमेश्वरको तरिकाबाट विपरीत कुरा हो गलत कुरा हो।
Lies are the way of the devil.
अनि वास्तवमा झुटा चाहिँ शैतानको तरिका हो।
In John chapter 8, verse 44, Jesus said of the devil that he is the liar and the father of lies.
अनि जोन
Chapter 8, verse 44.
युहन्ना 8:44 यसुप्रभुले भन्नुहुन्छ शैतान चाहिँ झुटको पिता हो जसले झुटा बोल्छ त्यसले चाहिँ शैतानको आज्ञा पालन गर्छ।
If we lie, then we are following the way of Satan.
हामीले झुटा बोल्यौँ भने चाहिँ हामीले शैतानको मार्गतिर चाहिँ हामी पछ्याएका हुन्छौँ।
On the other hand, God is truth, and in him there is no falsehood.
अनि अर्को शब्दमा भन्नुपर्दा परमेश्वर सत्य हुनुहुन्छ र उहाँमा चाहिँ कति पनि झुट छैन।
People speak lies and make false promises for many reasons.
अनि मानिसहरूले झुटा बोल्ने र गलत जुन कुरा चाहिँ निश्चय होइन र पनि प्रतिज्ञा गर्ने धेरै मानिसहरूले गर्ने गर्छन्।
Oftentimes, it is to gain material profit and to cheat.
अनि कतिचोटि प्राय यस्तो झुटा गर्ने झुटा प्रतिज्ञा गर्ने चाहिँ मान्छेहरूले आफ्नो आर्थिक फाइदाको लागि कि मान्छेलाई ठग्ने कुराको लागि गर्छन्।
Often too, people speak lies in order to get out of trouble.
अनि अर्कोचोटि चाहिँ मानिसहरूले समस्यामा परेको ठाउँबाट आफू छुटकारा पाउनलाई झुटा बोल्छ।
If in the past you have lived a habit of speaking lies, then you must be ready to change.
अनि तपाईँको जीवनमा यस्तो झुट्टा प्रकारले झुट्टा कुरा गर्ने यस्तो बानी छ त्यस्तो प्रकारले जिउने गर्नुभएको छ भनेदेखि तपाईँ त्यसबाट बद्लिनलाई तयार हुनुपर्छ बद्लिनुपर्छ।
By accepting Jesus as your Lord, you have become a member of God's kingdom.
अनि येशू प्रभुलाई प्रभुमा तपाईँले स्वीकार गर्नुभयो तपाईँ चाहिँ परमेश्वरको राज्यको
And being a member of God's kingdom, we must live the values of God's kingdom.
अनि वास्तवमा परमेश्वरको राज्यको सदस्यको हिसाबले हामीले परमेश्वरको राज्यको मूल्य मान्यताको अनुसार जिउनु पर्ने
And in
हुन्छ।
God's kingdom, we do not lie, but we speak the truth.
परमेश्वरको राज्यमा चाहिँ हामीले झुटा बोल्दैनौँ तर हामीले सत्य जे परे पनि सत्य बोल्नु पर्ने हुन्छ।
We do not make all promises, but we say our words or promises are reliable.
अनि हामीले चाहिँ गलत जुन कुरा सत्य छैन त्यस्तो प्रतिज्ञा गर्दैनौँ. जे जे प्रतिज्ञा गर्छौँ, जे जे कुरा हामी म गर्छु भनेर भन्छौँ, त्यो सत्य र त्यो गर्नुपर्ने हुन्छ.
We learn to think before we speak so that we mean what we say.
अनि हामीले विचार गर्नलाई, कुनै पनि कुरालाई विचार गर्नलाई चाहिँ सिक्नुपर्छ, ताकि हामीले जुन कुरा भन्छौँ त्यो सही कुरा मात्रै भन्न सकौँ, विचार गरेर मात्रै बोल्ने गर्न सकौँ.
And when people around us hear our words, they will honor and respect it because they know that we honor our words.
मानिसहरूले हाम्रो कुराहरू देख्छन्, हामीले बोलेको कुरा सुन्छन्, उनीहरूले हामीलाई आदर गर्न थाल्छन्, किनभने उनीहरूलाई थाहा हुन्छ कि हामीले बोलेको कुरा हामीले मानिलिन्छौँ, त्यसलाई हामीले आदर गर्छौँ, अनि उनीहरूले हामीलाई पनि आदर गर्न थाल्छन्.
So this brings glory to God because we call ourselves Christian, children of God.
अनि वास्तवमा यो कुराले चाहिँ परमेश्वरको महिमा गर्छ, किनभनेदेखि हामीले यसरी जिउँदाखेरि चाहिँ हामी क्रिस्चियन र परमेश्वरको सन्तान, परमेश्वरको छोरा छोरीको रूपमा हामी जिउँदछौँ.
So if you want to dedicate yourself to speak only truth and bring glory to God, I'm going to ask you to do something simple.
अनि तपाईँ यदि आजदेखि तपाईँको जीवनमा यस्तो खालको कुराहरूमा तपाईँ फस्नु भएको छ बेला बेलामा, तर आजदेखि उसो तपाईँ सत्य बोल्ने, सत्य प्रतिज्ञा गर्ने, जे बोल्छ त्यो पुरा गर्ने, त्यस्तो खालको जीवन जिउन चाहनुहुन्छ, तपाईँ आफैलाई समर्पण गर्न चाहनुहुन्छ भने हामी सानो केही कुरा गर्छौँ.
So please raise your hand for a few seconds and I will ask Pastor Silas to pray for us as we dedicate ourselves to speak the truth and bring honor and glory to God.
तपाईँ आजदेखि सत्य मात्रै बोल्छु भनेर विचार गर्नुहोस् भने आफ्नो ठाउँबाट हात उठाउनुहोस् अनि हामीले आफैलाई परमेश्वरमा सधैँ सत्य बोल्नलाई हामीले यो प्रतिज्ञा गर्छौँ, परमेश्वरसँग हामीले प्रार्थना गर्छौँ. I can see one hand. I can see
Yes.
another hand.
Praise God.
Aru? Aru
yes.
Aru? Another
so,
hand. There are a few hands. Yeah.
Amen. So, Pastor Silas, can you pray for us as we dedicate ourselves to speak the truth?
Sure. I'll pray in Nepali. हामी अबदेखि उसो केवल सत्य गर्ने र सत्य बोल्नको निम्ति आफ्नो जीवन परमेश्वरलाई समर्पण गर्छौँ, अनि साँच्ची नै परमेश्वरले हामीलाई यो विषयमा विजय दिनुभएको होस्. सधैँ हामी परमेश्वरको निम्ति सत्य बोल्ने र सत्य प्रतिज्ञा गर्ने र त्यो त्यही अनुसार जिउने शक्ति दिउन्. आउनुहोस् हामी प्रार्थना गरौँ. प्रभु, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ. आज जुन वचन हामीले सिकेका छौँ सबै साँच्ची नै तपाईँको राज्य, स्वर्गीयको राज्यको सदस्य हामीहरू हौँ, तपाईँका छोराछोरीहरू हौँ, अनि तपाईँका छोराछोरीहरू तपाईँको वचनअनुसार, तपाईँको तरिका अनुसार, तपाईँको मूल्य मान्यता अनुसार जिउनुपर्छ भने हामी सिकिराखेका छौँ. हामी कतिको जीवनमा कुनै बेला जानेर नजानेर हामी झुटा बोल्न पुग्छौँ, अथवा आफूले भनेको कुराहरू पुरा गर्न चुक्छौँ. आज हामी विशेष प्रार्थना गर्छौँ, तपाईँको अगाडि हाम्रो जीवनहरू समर्पण गर्छौँ. जतिजनाले हात उठाउनु भएको छ, हामी सबै नै तपाईँको अगाडि समर्पण हुन चाहन्छौँ. यो संसारमा तपाईँको निम्ति जिउनलाई हामीले आफ्नो जीवन तपाईँलाई सुम्पेका छौँ, तपाईँलाई प्रभु मानेका छौँ. आजदेखि उसो प्रभु हामीलाई शक्ति दिनुहोस् पवित्र आत्माले, अनि जहिले पनि बोल्दाखेरि, प्रतिज्ञा गर्दाखेरि सोचेर विचार गरेर मात्रै बोल्ने, तर जे हामीले बोल्दछौँ त्यही अनुसार गर्नलाई तपाईँले हामीलाई सहायता गर्नुहोस् र हामी तपाईँको महिमा देखाउन सकौँ, यसरी तपाईँलाई महिमा दिन सकौँ, तपाईँको इच्छा पुरा गर्न सकौँ. एक एकलाई यो विषयमा सत्य बोल्ने र सत्य जिउने, जे बोल्छ त्यो कुरा गर्ने कुरामा हरेकलाई तपाईँले विजय दिनुहोस्.
Amen. Thank you, Pastor Silas. So next week we will cover the last two examples of being obedient to God.
परमेश्वरको निम्ति सही हृदयदेखि आज्ञाकारी हुने कुराको बारेमा दुईटा अर्को उदाहरण चाहिँ आउने
It's on the topic of retribution and love.
अनि त्यो चाहिँ retribution, what's a real word?
Revenge, sort of like revenge.
बदला लिने कुरा र प्रेमको, प्रेम र बदलाको विषयमा त्यो दुईटा विषय छ, हामी त्यो सिक्नेछौँ.
So I have two questions. Pastor Silas, can you give them the two questions so they can prepare for next week?
दुईटा प्रश्न हामीहरूसँग छ. यस आई हेभ एन्ड आई वन्ट टु गिभ देम टु क्वेसन्स. यहाँनिर अर्को हप्ताको लागि एकदमै रोचक आजको विषय मलाई जहाँसम्म लाग्छ तपाईँहरू सबैले यो कुरा सोच्नुहुन्छ. अर्को हप्ता यो दुईटा प्रश्नको निम्ति उत्तर दिन तपाईँ तयार भएर आउनुहोस्. हामी एकले अर्कालाई यसरी आशिषित हुनलाई मद्दत गर्छौँ जब यो उत्तरहरू हामी दिन सक्छौँ. पहिलो चाहिँ यस हप्ता हामीले व्यभिचार सम्बन्ध विच्छेद र त्यस सत्य बोल्ने सन्दर्भमा येशूका शिक्षाहरूबारे छलफल गऱ्यौँ. यीमध्ये कुन चाहिँ तपाईँलाई सबैभन्दा अर्थपूर्ण लाग्यो? फेरि पनि यसलाई दोहोऱ्याउँछु. यस हप्ता हामीले छलफल गरेको हामीले व्यभिचार सम्बन्ध विच्छेद अथवा छोटपत्र भन्छ. अर्को तेस्रो कुरा चाहिँ सत्य बोल्ने. यो विषयमा येशूका शिक्षाहरूबारे हामीले आज छलफल गरेका छौँ. त्यसमध्ये कुन चाहिँ तपाईँलाई अर्थपूर्ण लाग्यो? त्यो पहिलो प्रश्न भयो. यो तिनवटा कुराहरू हामीले छलफल गरेको. अनि दोस्रो प्रश्न, यी शिक्षाहरूमध्ये केहीलाई तपाईँ आफ्नो व्यक्तिगत कसरी लागू गर्न सक्नुहुन्छ? यो तिनवटा शिक्षाहरूमध्ये तपाईँ आफ्नो जीवनमा कसरी लागू गर्न सक्नुहुन्छ? त्यो चाहिँ हाम्रो प्रश्न.
That's it. Thank you, Pastor Silas. Thank you, everyone.
Thank you, brother. It was very good. Thank you so much. हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ. अनि यो एकदमै सिरियस कुरा छ. यो मलाई लाग्छ तपाईँ सबैलाई नेक्स्ट विक. या थ्याङ्क यू सबैलाई. जय मसी, जय मसी सबैलाई. हामी अर्को हप्ता पढेर आउनुहोस्, अर्को हप्ता विचार गरेर आउनुहोस् है त. ल, बाई बाई एभ्रीवन.
थ्याङ्क
यू थ्याङ्क यू थ्याङ्क यू.